यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकास आयोजनाहरू प्रारम्भ गर्ने भन्दा पनि कार्यान्वयनमा रहेका आयोजनाहरूलाई पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइएको राष्ट्रिय योजना आयोगद्वारा जानकारी। जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। भारतमा बुधबार साँझ भएको रेल दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको थामलेक डाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको डडेलो अझै नियन्त्रणमा हुन सकेन र किशोरीको सामूहिक बलात्कारपछि विभत्स हत्या गरेको अभियोगमा भारतमा अदालतद्वारा पाँचजनालाई मृत्युदण्डको सजाय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय योजना आयोगले आयोजनाहरूको कार्यान्वयनमा तदारूकता ल्याउने गरी काम शुरू गरेको जनाएको छ। आयोगले सिंहदरबारमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले आयोजनाहरू समयमै सम्पन्न गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेर आयोगले काम गरिरहेको बताउनुभयो।
एउटा अण्डरस्ट्यान्डिङ क्लियर छ हामी बीचको, दोस्रो चाहिँ मन्त्रालयहरू बीचको चाहिँ हामी समन्वय गरिरहेछौँ, र तेस्रो चाहिँ हामी योजना आयोगले चाहिँ के गरिरहेछ भन्दा इम्प्लिमेन्टेसन, योजना बनाए छोड्दै होइन, हामीले उहाँहरूले घचघचाइरहेछौँ, कहीँ चाहिँ केही होइन अप्ठ्यारो परिरहेछ भने त्यसलाई समन्वय गरिरहेछौँ, त्यो खालको काम गरिरहेछौँ। हामी चाहिँ हिजो विगतमा के भन्यो भने परियोजना परेकै खुसी हुन्छौँ, अब होइन, हामी न्यारेटिभ चेन्ज गर्न खोजिरहेछौँ, परियोजना पर्ने होइन, परियोजना सम्पन्न भएपछि खुसी हुने, सम्पन्न भएपछि यो चाहिँ सबै जनमानसमा सम्पन्न कले गर्यो भन्ने कुरालाई चाहिँ दिउँ, पोलिटिकल्ली चाहिँ म्यासेज चाहिँ त्यसरी जानुपर्छ भन्ने लाग्छ मलाई।
पत्रकार सम्मेलनमा आयोगका सचिव मधुकुमार मरासिनीले 16 योजनाले लिएको दिगु विकास लक्ष्यको कार्यान्वयनका लागि आयोगले उत्पादन तथा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। आयोगका सहसचिवद्वय खुमराज कोइराला र अर्जुन भण्डारीले नेपाल आगामी सन् 2026 अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएकाले राष्ट्रिय योजना आयोग आयोजना बैंक संचालन तथा व्यवस्थापन मापदण्ड बनाई त्यस दिशामा क्रियाशील भई लागिरहेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले देशैभर आयोजनाहरूको सफल तथा गुणस्तरीय एवं प्रभावकारी कार्यान्वयनका लागि प्रदेश आयोजना आयोगहरू र पालिका स्तरमा समेत छलफलको आयोजना गरी अघि बढ़ने त्यस अवसरमा आयोगका अधिकारीहरूले जानकारी दिनुभयो। भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा मृत्यु भएका मध्ये चारजना नेपाली नागरिक भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ। दुर्घटनामा मृत्यु भएका 13 मध्ये 2 पुरूष र 2 महिला नेपाली नागरिक भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लखनऊबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा आगलागी भएको हल्ला फैलदा यात्रुहरू आफू चढ़ेको रेलबाट जथाभावी हाम फालेर भाग्ने क्रममा अर्को रेलले ठक्कर दिँदा दुर्घटना भएको थियो। परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। भारतको रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परि मृत्यु भएका परिवारलाई जनही 1,50,000 रूपियाँ भारतीय रकम दिने घोषणा गरेको छ। मृतक नेपाली नागरिकको पोस्टमार्टमपछि शव नेपाल ल्याइने तयारी गरिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। खानीखोला गाउँपालिका 1 थामलेक डाँडास्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि आगलागी भइरहेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो। नेपाली सेना तथा नेपाल प्रहरी एवं सशस्त्र प्रहरीको टोलीले स्थानीयसँग समन्वय गरी आगो नियन्त्रणको पहल गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो।
नियन्त्रणको लागि चाहिँ त्यहाँ अब चाहिँ त्यो सामुदायिक वनका चाहिँ वनको चाहिँ उपभोक्ताहरू अनि प्रहरी र आर्मीको चाहिँ नजिकै बसिरहनु भएको छ, उहाँले त्यो फैलिरहने प्रयास गरिरहेछ। तर जुन ठाउँमा आगो लागि भएको छ त्यो चाहिँ एकदम भिडमा पर्ने भएकोले त्यो ठ्याक्कै त्यही ठाउँमा गएर निभाउन सक्ने अवस्था छैन अहिले। तर त्यो आगो चाहिँ अलिक बिस्तारै घट्दै गएको छ र अब सायद अब त्यो उसमा चाहिँ त्यसले कुनै क्षति पुग्ला जस्तो छैन अहिले, वास्तवमा बस्तीतिर आउने त्यस्तो
डिभिजन वन कार्यालय धुलीखेलका अनुसार मंगलबार दिउँसो 2 बजेबाट वनको भीर क्षेत्रबाट आगलागी शुरू भएको हो। आगलागी भएको स्थानबाट मानव बस्ती करिब 3 किलोमिटरको दूरीमा रहेको वन कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका स्थानीय तहले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीहरूसँग राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले योजना बजेट र कार्यादेश अनुसार काम भए नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढ़ाएर राज्यको ध्यान आकृष्ट गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले आफ्नो भूमिकालाई आफै क्रियाशील र जागरूक भएर प्रभावकारिता बढ़ाउन समन्वय समितिका प्रमुख एवं उपप्रमुखहरूलाई पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा स्थानीय तह रहेकाले जनता र विकासलाई केन्द्रमा राखेर उनीहरूले नतिजा दिने गरी काम गर्न सक्ने धारणा पनि राख्नुभयो। संघीय निजामती सेवा विधेयकको प्रस्तावनामा संशोधनसहित सर्वसम्मत रूपमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको छ। समितिको हिजो बसेको बैठकले विधेयकको प्रस्तावनामा संशोधन गरी संघीय निजामती सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गरी सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेशागत रूपमा सक्षम सुदृढ सेवामूलक जनउत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रका रूपमा विकास गर्न वाञ्छनीय भएकाले भन्ने शब्दको व्यवस्था गरेको छ। बैठकमा सांसदहरूको रायका आधारमा समितिले पारदर्शी समावेशी जनउत्तरदायी र प्रविधि मैत्री भन्ने शब्द थप गर्ने निर्णय गरेको हो। समितिले विधेयकमाथिको दफावार छलफल शुरू गरी संघीय निजामती सेवाको गठन संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा संशोधन सहित र परिच्छेद 1, 2, 3, र 4 सर्वसम्मत रूपमा हिजो पारित गरेको हो। विधेयकको परिच्छेद 1, 2 विधेयकको संक्षिप्त नाम र प्रारम्भ, 3 संघीय निजामती सेवा सम्बन्धी केन्द्रीय निकाय र 4 संघीय निजामती सेवा संचालनका आधारभूत सिद्धान्त समावेश गरिएको छ। समितिले अब नियमित रूपमा विधेयकमाथिको दफावार छलफल गरी विधेयक आउँदो अधिवेशनमा सभामा पेश गर्ने गरी काम गर्ने समितिका सभापति रामहरि खतिवड़ाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निशुल्क रूपमा औषधि उपलब्ध गराउने जनाएको छ। जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने हिमोफिलिया रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माथतका संघीय अस्पतालहरू तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालहरूबाट समेत उपलब्ध गराउने जनाएको छ। मन्त्रालयले औषधिका लागि राज्य कोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघ मार्फत प्राप्त गर्ने मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो। नेपालमा हाल करिब 900 जना यो रोगका बिरामीको रूपमा पहिचान भइसकेको छ। विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब 5,000 बिरामी रहेको अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयले संघीय सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधि उपलब्ध गराउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण विधिसम्मत रूपमा हुनुपर्ने विषयमा छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा समितिका सांसदहरू रमा कोइराला, हेमराज राई, सीता मिजार, अमृता देवी अग्रहरी, कृष्ण कुमार श्रेष्ठ लगायतले वैदेशिक रोजगारमा जानेहरूको सम्बन्धित मुलुकमा चेक जाँच गर्दा नेपालमा गरेको मेडिकल परीक्षणको फेल हुने अवस्थाको अब अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य जाँच विश्वव्यापी बनाइनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेपाल मेडिकल व्यवसायी महासंघका अध्यक्ष ताराकान्त अर्यालले सरकारसँग स्वीकृति लिएका 36 मेडिकल संस्थाले मलेसियाको र 18 संस्थाले मात्रै मध्यपूर्वी मुलुकहरूमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा अरू मेडिकल व्यवसायीहरू मारमा परेकाले सिन्डिकेट हटाइदिन आग्रह गर्नुभयो। विगत 16 वर्षमा 14,000 कामदारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको र वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने अधिकांश कामदार तीनै सूचीकृत स्वास्थ्य संस्थाबाट चेक जाँच गराएर गएको पाइएको अध्यक्ष अर्यालले बैठकमा जानकारी दिनुभयो। संघका महासचिव कृष्ण प्रसाद बजगाईले आवश्यक नीति बनाएर खुल्ला प्रतिस्पर्धाबाट मेडिकल कलेज संस्थालाई स्वास्थ्य परीक्षणको जिम्मा दिन सरकारसँग आग्रह गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको मेहनतले नेपाललाई आर्थिक रूपले गतिशील बनाउन सकिने बताउनु भएको छ। नेपालगंजमा हिजो शुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले देशमा केही पनि भएन भन्ने नकारात्मक भाष्य निर्माण भइरहे पनि त्यो भाष्य सत्य नभएको बताउनुभयो। हिजै माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी बाँकेको अधिवेशन उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले संविधानमा भएका समानुपातिक र समावेशी व्यवस्था हटाउने छलखेल भइरहेको आरोप लगाउनुभयो। अध्यक्ष प्रचण्डले यसअघि सरकार सञ्चालन र कांग्रेस एमालेसँगको समीकरणका क्रममा माओवादीबाट केही कमी कमजोरी भएको स्वीकार गर्नुभयो। कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउनुहुँदै उहाँले आगामी निर्वाचनमा कुनै पनि गठबन्धन नगरी माओवादी एक्लै प्रतिस्पर्धामा उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले लोक संस्कृतिको प्रवर्धनले समग्र देश विकासमा टेवा पुग्ने बताउनु भएको छ। धादिङ लोक सांस्कृतिक महोत्सवको हिजो उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री सिंहले लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्धनसँगै देशको समग्र विकासमा योगदान दिने बताउनुभयो। नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशी भन्दा विदेशी नागरिकहरू बढ़ी आकर्षित भइरहेको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री सिंहले आफ्नो मौलिक परम्परा, वेशभूषा, संगीत, नृत्य र कलाको संरक्षण गर्न एवं प्रदर्शन गरी सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको असरका कारण खाद्य सुरक्षा र भोकमरी अन्त्यको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको बताउनु भएको छ। ग्रामीण पुननिर्माण नेपालले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले जलवायुजन्य बढ़दो समस्यासँग जुझ्ने उपायको खोजी एवं जलवायु मैत्री कृषि प्रणाली अप्नाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री अधिकारीले लक्षित घरधुरी पहिचान गरी खाद्य सहायता परिचय पत्र उपलब्ध गराउने र राष्ट्रिय खाद्य परिषदको गठन पनि छिट्टै गर्ने बताउनुभयो। संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम देवी थापा लगायतले मौलिक हकमा खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी व्यवस्था गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकाले यसका लागि रणनीतिक योजना बनाउन र कार्यान्वयनका लागि स्थानीय तहसँग पनि सहकार्य गर्न सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय सहमतिमा मात्रै संविधान संशोधन हुने बताउनु भएको छ। प्रेस चौतारी रूपन्देहीले बुटवलमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न खोजिए पनि संविधान संशोधनको कुरालाई लिएर प्रतिपक्षीहरूले अनावश्यक रूपमा प्रचार गरिरहेको दावी गर्नुभयो। मन्त्री गुरूङले कुनै पनि अवस्थामा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी जस्ता विषयमा परिवर्तन नहुने स्पष्ट पार्नुभयो। उहाँले सत्तारूढ़ दलभित्र कुनै पनि विमति नरहेको बताउनुहुँदै सहकारी ठगी विरूद्ध सरकार कड़ा तरिकाले लागिरहेको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनु भएको छ। नेपाल पश्मिना उद्योग संघको अन्तर्राष्ट्रिय स्तरको पहिलो तीन दिने पश्मिना तथा महोत्सव एवं प्रदर्शनीको उद्घाटन गर्नुहुँदै चीन र मंगोलिया जस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालकै पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो। नेपालको धर्मरायको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड़ दिनुहुँदै उहाँले सरकारले उद्योग तथा वाणिज्य र निर्यात क्षेत्रमा देखिएका बाधकका कानून सुधारका लागि धमाधम काम अघि बढ़ाइसकेको जानकारी पनि दिनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संघीय सरकारले हालै जारी गरेको अध्यादेशबाट निजी क्षेत्रका उद्योग व्यवसायीलाई लगानी गर्न सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार पोखरामा शुरू भएको 33 संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले अध्यादेश कानून निर्माणमा हुने ढिलाइका कारणले ल्याउनु परेको बताउनुभयो। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक स्थित सुक्खा बन्दरगाह निर्माणको काम चाँडै शुरू हुने भएको छ। बन्दरगाह निर्माण स्थलमा भएका रूख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समिति बीच सम्झौता भएकाले भारतीय पक्षले बोलपत्र आह्वान गरेपछि अब छिट्टै बन्दरगाह निर्माणको काम शुरू हुने भएको हो। बन्दरगाह निर्माणका लागि 2,54,31,99,000 भारतीय रूपैयाँको लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको विकासको सम्भावनाको ढोका खुल्ने बताइन्छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जून 1, 2023 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, लाओस र इरानका नवनियुक्त राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित छुट्टा छुट्टै समारोहमा राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको पुरैनी तालमा विभिन्न प्रजातिका चराहरू पाइने गर्दछन्। कञ्चनपुर संवाददाता हरिश चन्द्र पाकको यो रिपोर्ट।
कञ्चनपुरको बेलौरी नगरपालिका छ भुराकोट स्थित पुरैनी ताल लगभग 29 बिघा क्षेत्रफलमा फैलिएको छ। यो तालमा कम्तीमा 55 प्रजातिका चरा पाइन्छन्। प्रवासी चराहरू कार्तिकदेखि वैशाखसम्म यहाँ आउने गर्दछन् भने रैथाने चरा वर्षभरि नै रहन्छन्। चराविज्ञ हिरुलाल डगौरा:
हाम्रो अध्ययनले 55 प्रजातिको जलपन्छी यहाँ अहिलेसम्म अभिलेख गरेका छौँ र विश्वकै दुर्लभ प्रजातिको जलपन्छीहरूमा सारस भयो, कैले टाउके हाँस यी प्रजातिका चराहरू पाउने गर्छ र नेपाल सरकारले वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार संरक्षित सूचीमा राखिएको चराको प्रजाति सारस पनि यही क्षेत्रमा पाउने गर्छ।
तालको संरक्षणले जैविक विविधता र चरा पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ। स्थानीय सरकारले ताल संरक्षणका लागि पर्खाल निर्माण, अतिक्रमण रोकथाम, जलकुम्बी हटाउने र पर्यटकीय पूर्वाधार विकास जस्ता योजना अघि सारे पनि ती योजना कार्यान्वयन हुन सकेका छैनन्। वडा अध्यक्ष भोजराज चौधरीको भनाई यस्तो छ:
ताल संरक्षण गर्नको लागि कार्यपालिकामा कुरा राखेको, त्यहाँ विवाद छ भन्ने कुरा आइसकेपछि उहाँहरूको बजेटहरू बन्दा ताल र शोभा तालतिर ढकल्ने कोसिस गरियो। वडाले पनि संरक्षणको लागि मांगहरू फाइलहरू अगाडि बढायो, उपभोक्ता समिति गठन गरियो, तर त्यो कार्य गर्न नसकेको अवस्था भयो।
चराहरूका लागि यो ताल मात्र वासस्थान होइन, चरा अनुसन्धानकर्ताहरू र फोटोग्राफरहरूको आकर्षणको केन्द्र पनि हो। भारतबाट आउनुभएका वन्यजन्तु फोटोग्राफर विक्रम तिवारी:
शिकार तो ह्युमन ही कर रहे हैं, मानव सिर्फ दखलंदाजी बर्ड्स पक्षियों में ना करे तो पक्षियों का संरक्षण बहुत बेहतर हो सकता है।
पुरैनी तालको संरक्षणमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ। सिद्धेश्वर सहकारी संस्था र विद्यार्थीहरूले जनचेतना फैलाउँदै तालको जैविक विविधता जोगाउन योगदान पुर्याइरहेका छन्। बेलौरीकै विद्यार्थी एवं नेपाल पंक्षी संरक्षण संघ कञ्चनपुरकी उपाध्यक्ष दीपा चौधरी:
हाम्रो यस समुदायका व्यक्तिहरूमा समय समयमा जनचेतनामूलक कार्यक्रमहरू राखिरहेका छौँ र हाम्रो यो ताल तलैयामा फोहोर नफाल्न समय समयमा सरसफाई गर्न आग्रह गरिरहेका छौँ।
तालको पानी सिंचाईका लागि उपयोगी छ र माछा पालनले समुदायको आय वृद्धि गरेको छ। यसलाई पर्यटकीय सर्किटमा जोड्न सकेमा रोजगारी सिर्जना हुनेछ। जैविक विविधता जोगाउन र चरा पर्यटन प्रवर्धनका लागि दीर्घकालीन योजना कार्यान्वयन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरुङ मार्गको आज ब्रेक थ्रू हुने भएको छ। त्यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुनुहुनेछ। देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा हिजो शुरू भएको शहीद सप्ताहको पहिलो दिन शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उहाँको शालिगमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोर लगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पण एवं श्रद्धाञ्जली अर्पण गर्नुभयो। शुक्रराज शास्त्रीलाई विक्रम सम्वत 1997 माघ 10 गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो। उहाँलाई प्रजातन्त्रका पक्षमा लागेको आरोप लगाइएको थियो। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागू औषध दुर्व्यसनीमा फँसेका युवालाई लक्षित गरी सिपमूलक कार्यक्रम सञ्चालन गरेको छ। लागू औषध दुर्व्यसनीमा फँसेर युवालाई सिपमूलक तालिम दिई सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार लागू औषधको दुर्व्यसनीमा लागेर हेटौँडा स्थित सुधार गृहहरूमा रहेका 90 युवालाई लक्षित गरी सुधार गृहभित्रै मौरी पालन, पेन्टिङ, कफी बनाउने लगायतका विभिन्न सिपमूलक तालिम सञ्चालन गरिएको छ। महानगर यातायात प्रहरीले चन्द्रागिरी प्राथमिक अस्पताल थानकोटदेखि धुलीखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ। 40 सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीय स्थल चन्द्रागिरी र धुलीखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ। हिजो शुभारम्भ गरिएको बस सेवा हालका लागि चन्द्रागिरी, गोदाम, चेकपोस्ट, गुर्जुधारा, सतुङ्गल, कलंकी, बल्खु, कोटेश्वर, भक्तपुर, बनेपा भई धुलीखेलसम्म सञ्चालनमा आउनेछ। दक्षिण एसियाली महिला कलाकारहरूको नारीवाद सम्बन्धी वृहत कला प्रदर्शनी भोलि काठमाडौँमा शुरू हुने भएको छ। हिजो आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाका 10 महिला कलाकारहरूले आफ्ना सिर्जना प्रदर्शन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको र प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिएको छ। प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषयलाई सम्बोधन गर्ने कलाकारहरूले बताउनु भएको छ। केही अन्तर्राष्ट्रिय समाचार: भारतमा एउटा अदालतले किशोरीको सामूहिक बलात्कारपछि विभत्स हत्या गरेको अभियोगमा 5 मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2021 जनवरीमा अभियुक्तहरूले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाईमा रहेका बेला एकान्तमा लगी सामूहिक बलात्कार गरेको र प्रतिकार गर्न खोज्दा उनका बाबु र तीन वर्षीय भतिजीको समेत हत्या गरेका थिए। भारतमा मृत्युदण्डको व्यवस्था भए पनि व्यवहारमा भने यो विरलै दिइने सजायका रूपमा लिइन्छ। 1,40,00,000,000 जनसंख्या रहेको भारतमा सन् 2022 दैनिक औषधमा 90 बलात्कारका घटना भएका तथ्याङ्क छन्। वायु प्रदूषणका कारण थाइल्याण्डको राजधानी बैंककका करिब 200 विद्यालयहरू बन्द गरिएको छ। चिसो मौसम र बालीका लागि पराल जलाउने एवं कारको धुवाँबाट निस्किएको प्रदूषणले वायु प्रदूषित हुँदा बाल बालिकाहरूमाथि सबैभन्दा बढ़ी असर गर्ने भएकाले उनीहरूको हितका लागि विद्यालयहरूमा विदा दिइएको अधिकारीहरूले जनाएका छन्। आईक्यू इयरका अनुसार थाई राजधानी बैंकक विश्वको छैठौं सबैभन्दा प्रदूषित शहरका रूपमा रहेको छ। अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। बिहिबार भएको सुनवाईपछि न्यायाधीश जोन कोगेनाउरले आगामी फेब्रुअरीबाट लागू हुने भनिएको राष्ट्रपति ट्रम्पको उक्त निर्णयलाई असंवैधानिक भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। संघीय अदालतका न्यायाधीशहरूले पछिल्लो निर्णयलाई ट्रम्प प्रशासनले कानूनी प्रतिवाद गर्ने जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गर्नुभएपछि अर्बपति माइकल ब्लूमबर्गले आफ्नो फाउण्डेशनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने पुनः घोषणा गर्नुभएको छ। ब्लूमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जलाई सहयोग पुग्नेछ। यद्यपि अमेरिकाले भने आफ्नो योगदानलाई औपचारिक रूपमै रोकेको घोषणा गरिसकेको छ। सन् 2017 ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता हुने निर्णय लिएपछि ब्लूमबर्गले राष्ट्रसंघीय निकायलाई 1,50,00,000 डलरसम्म दिने वाचा गर्नुभएको थियो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय वाणिज्य बैंकले बैंकको 60 वार्षिकोत्सव विविध कार्यक्रमहरूको आयोजना गरी मनाएको छ। यसै उपलक्ष्यमा बैंकले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दबावमा रहेको मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनु भएको छ। अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन तथा रोजगारी सृजनामा परिचालित गर्न बैंकलाई निर्देशन पनि दिनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले केही बैंक वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो। उतार चढ़ाव आउन सक्छन् त्यो स्वाभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ भन्नुहुँदै गवर्नर अधिकारीले कुनै पनि निक्षेपकर्तालाई डुब्न नदिइने बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले नवीन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकको 77 जिल्लामा गरी देशैभर 294 शाखा रहेका छन् भने 46,00,000 भन्दा बढ़ी ग्राहकलाई बैंकले बैंकिङ सेवा दिँदै आएको छ। मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ। पछिल्ला दिनहरूमा कृषकहरू व्यावसायिक बन्दै ठूलो लगानी गरेकै कारण नेपालमा कुखुरा पालन क्षेत्र आत्मनिर्भर बन्दै गएको हो। नेपालमा अहिले दैनिक उत्पादित 32,00,000 अण्डाले बजारको माग धानेको देशकै ठूलो मध्येको दाउने एग्रो फर्मका कार्यकारी निर्देशक विनोद पोखरेलले बताउनुभयो। नेपालको पोल्ट्री व्यवसायमा करिब 1,60,00,000,000 रूपियाँ लगानी रहेको छ। शेयर बजार मापक नेप्से परिसूचक बिहीबार 11.10 अंकले घटेर 2,654.35 बिन्दुमा पुगेको छ। यसरी साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार घटे पनि गत साताको तुलनामा भने 66.35 अंकले शेयर बजार बढ़ेको छ। बिहीबार बाहेक साताको आइतबारदेखि बुधबारसम्म शेयर बजार लगातार बढ़ेको हो। बुधबार एकै दिन शेयर बजार 52.36 उच्च अंकले बढ़ेको थियो। खोटाङको सी तुवाचुङ नगरपालिकाले उद्यमी बन्न चाहने स्थानीयका लागि बिना ब्याज ऋण दिने व्यवस्था मिलाएको छ। कृषि पशुपालन होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले 5,00,000 बिना ब्याजको ऋण दिने व्यवस्था मिलाएको तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो। कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले बागमती प्रदेशमाथि सहज जित हात पारेको छ। बिहिबार भएको खेलमा विभागीय टोली एपीएफले सुपर फोरको पहिलो खेलमा बागमतीलाई 10 विकेटले पराजित गरेको हो। खराब मौसमका कारण केही ढिला शुरू भएको खेल 18 ओभरमा छुट्याइएको थियो। बागमतीले दिएको 43 रनको लक्ष्य एपीएफले 6.5 ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो। त्यसअघि धनगढ़ीको फाल्पा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ति पाएको बागमतीले निर्धारित 18 ओभरमा 8 विकेट गुमाएर 42 रनको योगफल तयार पारेको थियो। प्रतियोगितामा 2 विभागीय र 7 प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। ए डिभिजन लीग च्याम्पियन चर्च बोइज युनाइटेडलाई पराजित गर्दै सङ्कटा फुटबल क्लब सभापति कपको सेमी फाइनलमा प्रवेश गरेको छ। बिहिबारदेखि त्रिपुरेश्वर स्थित दत्तरथ रंगशालामा शुरू भएको सभापति कपमा सङ्कटाले चर्च बोइजलाई 3-0 पराजित गरेको हो। यो सँगै चर्च बोइज पहिलो खेलबाट बाहिरिएको छ। यो सँगै सङ्कटाले फाइनल प्रवेश गर्न मसिन्द्र फुटबल क्लब र विभागीय टोली एपीएफ क्लब बीचको विजेतासँग खेल्नेछन्। यो खेल शुक्रबार यही मैदानमा 3 बजे तय हुनेछ। सङ्कटालाई जित दिलाउन अभिक रिचर्डले 2 र लेले 1 गोल गरे। प्रतियोगिताको विजेताले 26 लाख, उपविजेताले 13 लाख रुपियाँ प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ। गो ड्रिम्सको आयोजनामा हुन लागेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। धनगढ़ी स्थित फाल्पा क्रिकेट मैदानमा आगामी माघ 19 देखि 28 गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढ़ी र फ्रेन्च युवा क्लब डोरेन्द्रा भेट्ने भएका छन्। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा डीएस धनगढ़ी, फ्रेन्च युवा क्लब डरेधुरा, घोडागोडी 11, सुखर कैलाली र बोस्टन क्रिकेट झापा तथा सोमो बीमा, सीआईबी अतरिया, दशरथ चन्द्र एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, न्यू होराइजन बुटोल छन्। प्रतियोगिताको विजेताले 10 लाख तथा उपविजेताले 5 लाख रुपियाँ सहित ट्रफी पाउनेछन्।
अब मौसम। आज खुसी, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनुका साथै कर्णाली प्रदेशका उच्च पहाड़ी र हिमाली भागका 1-2 स्थानमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.1 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 देखि 23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:54 भयो भने सूर्यास्त भरे साँझ 5:38 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विकास आयोजनाहरू प्रारम्भ गर्ने भन्दा कार्यान्वयनमा रहेका आयोजनाहरू पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइएको राष्ट्रिय योजना आयोगद्वारा जानकारी। जनता र विकासलाई केन्द्रमा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। भारतमा बुधबार साँझ भएको रेल दुर्घटनामा 4 जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिकाको थामलेख डाँडास्थित सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको डडेलो अझै नियन्त्रणमा हुन सकेन र किशोरीको सामूहिक बलात्कारपछि विभत्स हत्या गरेको अभियोगमा भारतमा अदालतद्वारा 5 जनालाई मृत्युदण्डको सजाय। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।